संतप्त मानस शांत हूँ, जिनके गुणों के गान में पेज नंबर 230 पहला प्रश्न उत्तर हुआ था ना, क्या था कि हम तो ये समझते थे कि आत्मा द्रव्य की अपेक्षा एक है और गुणों और पर्यायों की अपेक्षा अनेक है, लेकिन यहां तो कुछ और ही कहा जा रहा है। तो हाँ, कहा जा रहा है, यहां तो ये कहते हैं कि ज्ञान में जो गेय झलकते हैं उन गेयों के अनेक गेय होने से अनेक आकार होते हैं, और ये ज्ञान में सारे आकार दिखते हैं, उसकी वजह से आत्मा गेयाकार है। पर ऐसी स्थिति में भी ज्ञान अपने आकार को छोड़ता नहीं है, इसलिए वो एकाकार है। इसलिए ये यहां पर इस तरह से एक और अनेक का अर्थ किया गया है। तो कहते सीधी सच्ची बात यह है कि गेयों के कारण ज्ञान नहीं होता, जो परीक्षा मुख सूत्र में आता है ना, स्वावरण लक्षण योग्यतया ही प्रतिनियतमर्थम व्यवस्थापयति। ये इसका निर्णय कौन करता है किस गेय को जाने। तो बौद्धों के यहां तो कहते हैं कि जो वस्तु सामने आ गई तो उसको जान लिया, लेकिन जैनियों के यहां ऐसा नहीं है। जैनी कहते हैं कि उस ज्ञान की पर्याय में स्वयं की ऐसी योग्यता है कि वो किस समय किस वस्तु को जाने, उसमें गेयों का रंच मात्र भी योगदान नहीं है। अब दूसरा प्रश्न है, देखो यहां नीचे योगदान क्यों नहीं है, क्या गेयों के बिना भी ज्ञान हो सकता है। सामने वाला कहता है कि गेयों का कोई योगदान नहीं है, तो गेय नहीं होते तो क्या क्या ज्ञान हो जाता, तो कम से कम गेयों की उपस्थिति तो जरूरी है ना। हम ऐसा कहें कि हमने अपने कैमरे से मोबाइल में किसी का फोटो खींचा, तो उस फोटो जो हमारे कैमरे में आया उसमें हमने जिसका फोटो खींचा उसका कोई योगदान नहीं है, ऐसा कह रहे हैं। और अभी तो कुछ नहीं, सामने वाले को ऐसा कोई तकलीफ नहीं होती। जब पुराने जमाने में बड़े बड़े राजा लोग सेठ लोग अपने चित्र बनवाते थे तो चित्रकार को बुलाते थे और वो महीनों रह करके चित्र बनाता था, और रोजाना अच्छे से 8-8 घंटे जैसा चित्र बनवाना है सेठ जी को वैसी ड्रेस पहन के और वैसे ही होके ऐसा बैठे रहना पड़ता था कुर्सी पे, हेलो डोलो नहीं। अब उन्हें देखता था फिर बनाता था, उन्हें देखता था फिर बनाता था। तो आप समझ लो कि हम कहें कि भाई चित्र बनाने वाले ने बनाया, लेकिन जिसका बनाया उसका कोई योगदान ही नहीं है, और जबकि वो रोजीना 8 घंटे की ड्यूटी दे दे के थक गया है, है? पर जरा सा भी चित्र में खराबी आती है वो 1 मिनट में कह देता साहब आप खिल गए हो गए मैं क्या करूं। ऐसे यहां कहते हैं कि गेयों के बिना क्या ज्ञान होता है, मैंने गेयों का योगदान उसमें है, तो उसका उत्तर अब दे रहे हैं। अरे भाई, ज्ञान तो गेयों के बिना ही होता है। जब गेय उपस्थित हैं तब भी और जब गेय नहीं हो तब भी, दोनों ही परिस्थितियों में जो ज्ञान होता है वो तो गेयों के सहयोग के बिना ही होता है। तो वो कहते हैं कि भाई तुम डबल बात कैसी कह रहे हो कि गे नहीं हो तब भी, गे हो तब तो ज्ञान गेयों के अनुसार हो गए नहीं हो वो बात अलग बात है, लेकिन गे नहीं हूं तब भी ज्ञान गेयों के बिना ही होता है। तो उसका उत्तर है कि ज्ञान तो गेयों के बिना ही होता है, सींगों वाले गधे की सत्ता इस लोक में नहीं है। फिर भी ज्ञान में तो सींगों वाला गधा जान लिया जाता है। यदि ऐसा नहीं होता तो फिर व्यंग चित्रकार ऐसे चित्र कैसे बना देते। संपूर्ण शरीर गधे का और चेहरा आदमी का, ऐसे चित्र भी तो आपने देखे होंगे। किसी नेता के गधेपन को बताने के लिए व्यंग चित्रों में गधे के शरीर पर उसका चेहरा बैठा दिया जाता है। ऐसे अनेक व्यंग चित्र समाचार पत्रों में कहीं भी देखे जा सकते हैं। अरे भाई, ज्ञान नय की अपेक्षा कल्पना लोक भी ज्ञान का गेय बनता है। इस संदर्भ में विशेष जानना हो तो लेखक की अन्य कृति परम भाव प्रकाशक नए चक्र के ज्ञान नय एवं निगम नय संबंधी प्रकरण का बारीकी से अध्ययन करना चाहिए। अब ये आपको तत्वा सूत्र की जो नई टीका आई है उसमें भी पहले अध्याय का जो अंतिम सूत्र है उसमें भी ये प्रकरण है, तो उससे भी इस बात को देख करके जाना जा सकता है। फिर प्रश्न कि जिन पदार्थों की सत्ता लोक में नहीं है उनका ज्ञान गेयों के बिना होता होगा, किंतु जिनका अस्तित्व है उनके ज्ञान में तो उनका सहयोग होगा ही। अरे भाई, गेयों को जानने के लिए ज्ञान को उनके सहयोग की रंच मात्र भी आवश्यकता नहीं है। गेयों से ज्ञान होता है यह तो बौद्धों की मान्यता है। ज्ञान पर्याय में यह योग्यता स्वयं से ही होती है कि उसके ज्ञान का गेय कौन बने, और गेयों में भी ज्ञान का गेय बनने का सहज स्वभाव है। गेयों को जानना ज्ञान का विभाव नहीं और जानने में आना गेयों का विभाव नहीं, अपितु गेयों को जानना ज्ञान का सहज स्वभाव है और जानने में आना गेयों का सहज स्वभाव है। दोनों में इस प्रकार का सहज ही निमित्त नैमित्तिक संबंध है, पर दोनों हैं पूर्ण स्वाधीन। देखो, सुबह सूरज उगता है तो तालाब में कमल खिल जाते हैं, अथवा समझो मुर्गा बोलने लगता है। अब मुर्गे के बोलने से और सूरज के उगने से क्या संबंध है, और सूरज के उगने से कमल के खिलने से क्या संबंध है? कमल के खिलने में सूरज का कोई योगदान है, अथवा सूरज के उगने में क्या कमल का कोई योगदान है? तो नहीं, बिल्कुल दोनों अपनी अपनी जगह बिल्कुल अलग हैं, तो दोनों की अपनी चाल सुनिश्चित है। बस इतनी सी बात है कि जब वहां सूरज उगता है और यहां कमल खिलता है, वहां मुर्गा बांग देता है, ये सब अपने अपने कारण से अपने काम करते हैं। लेकिन वो इतना सहज निमित्त निमित्तिक संबंध है कि हम वर्षों से रोजाना देखते हैं कि एक मिनट का अंतर नहीं पड़ता है ना, तो फिर हमको धीरे धीरे भ्रम होने लगता है इन दोनों के बीच में परस्पर कोई संबंध अवश्य है, और फिर धीरे धीरे हम उनको संबंध को ऐसा मानने लगते हैं कि इसके सहयोग के बिना वो नहीं हो सकता, और उसी के विरोध में जब ये कहा जाता है ना, जब कोई आदमी ऐसे को भ्रम हो जाता है कि मेरे बिना इस जगत का काम नहीं चलेगा। कुछ होते हैं ना ऐसे आदमी के जो कोई विशिष्ट काम को वो ही करते हैं, तो उन्हें ऐसा भ्रम होने लगता है कि इस काम को तो मैं ही करूंगा। जैसे समाज में कोई एकाध आदमी ऐसा होता है, कोई भी वो मीटिंग होती है तो उस मीटिंग को वो कंडक्ट करता है, वो बहुत अच्छी तरह से कंडक्ट करता है, प्रभावशाली तरीके से, तो फिर दूसरा कोई करता नहीं है, हमेशा वही करता है, तो धीरे धीरे उसे भ्रम होने लगता है कि यदि मैं मीटिंग नहीं करूंगा तो इनकी बिना मीटिंग नहीं हुई रह जाएगी। और जब ऐसे प्रसंग आता है तो फिर ये कहने लगते, भैया तुम क्या समझते हो, जिस गांव में मुर्गा नहीं होगा उस गांव में सूरज नहीं उगेगा क्या? یعنی مرغا بول کے بولنے سے سورج اگتا ہے تو مرغا ہوگا تو بولے گا ہی, تم کہتے ہو وہ نہیں بولے بنا رہ ہی نہیں سکتا ہے, لیکن ایسا تو ہو سکتا ہے کہ کسی گاؤں میں مرغا ہی نہیں ہو, تو اس گاؤں میں بھی تو سورج اگتا ہی ہے نا. اب سورج تو ایک ہے اور گاؤں گاؤں میں کتنے انیکوں مرغے ہیں, تو ایسا سمجھے کہ جہاں جہاں مرغے ہیں وہاں وہاں سورج اگتا ہے اور جہاں نہیں ہے وہاں نہیں اگتا ہے. پر دونوں کا سہج نمت نمت ایک سمبندھ ہے, ایسے گیان کا اور گیہوں کا سہج نمت نمت ایک سمبندھ ہے, ایک دوسرے سے کرتا کرم کا کوئی سمبندھ نہیں ہے, اس کے کارن وہ ہوا اور اس کے کارن یہ ہوا. لیکن ہماری تو ایک عادت ہے کہ بس کارنوں کی کھوج, اور وہ بھی پردرگوں میں. یہ تو ویگیانکوں نے بھی یہ سدھانت بنا رکھا ہے کہ بنا کارن کے کوئی کاریہ نہیں ہوتا ہے. اپنے یہاں بھی ایک سوتر ہے, کاریانو بدھائی کاریانی, کہ کاریہ کارن کے انوسار ہوتے ہیں, ہے نا. تو وہ کہتے ٹھیک ہے, ہم بھی کہتے کارن کے انوسار ہوتے ہیں, لیکن تم وہ کارن پنا پر میں ہی کیوں کھوجتے ہو, وہ اس کا کارن پنا سویم میں بھی تو ہو سکتا ہے نا. مانے مٹی کا گھڑا بننا ہے تو یہ کماری کی ضرورت کیوں ہے, مٹی ہے کارن اپادان اور گھڑا ہے کاری, تو یہ مٹی اور گھڑے کا تو ان میں کارن کاری سمبندھ کیوں نہیں ہوتے ہو, سویم کا سویم میں کاری کارن سمبندھ کیوں نہیں ہوتے ہو. تو وہ یہاں تو یہ بتا رہے ہیں کہ بھئی وستو کے سروپ میں یہ بات نکی اور پکی ہے, پھر بھی جنوانی میں دو پرکار سے کتھن پائے جاتے ہیں اور دو اپیکشائیں ہیں. ایک اپیکشا کہ ان گیہوں کی طرف سے, چونکہ گیہ انیک ہیں تو ان کے آکار انیک ہیں اور گیان میں وہ جھلکتے ہیں, اس لیے گیان انیکاکار ہے, اتوا گیان گیاکار ہے, ایسا ماننے میں کیا دقت ہے, اتوا گیان ملن ہے, اس کو بھی ملنتا کہتے ہیں نا, پرادھینتا کو. تو اب وہ کہتے ہیں کہ وہاں پر یہ بھی ایک اپیکشا ہے, اور دوسری اپیکشا یہ بھی ہے کہ گیان میں انیک پنا آیا ہی نہیں, وہ گے کا انیک پنا گیہوں میں ہے, اور گیان تو تب بھی جب بھی انیک گے جھلک رہے تھے تب بھی ایکاکار ہی تھا, اور جب بھی نہیں جھلک رہے ہوں تب بھی ایکاکار ہی ہے. تو گیان ایکاکار ہے کہ انیکاکار, کوئی کتھنچت ایکاکار اور کتھنچت انیکاکار, ایسا سیادواد جین دھرم میں ہے. پھر ایک پرشن ہے, دیکھو نا, جن پدارتھوں کی ستا لوک میں نہیں ہے ان کا گیان تو گیہوں کے بنا ہوگا ہوتا ہوگا, کنتو جن کا استتو ہے ان کے گیان میں تو ان کا سہیوگ ہوگا ہی. پھر ارے بھائی, گیہوں کو جاننے کے لیے گیان کو ان کے سہیوگ کی رنچ ماتر بھی آوشیکتا نہیں ہے, گیہوں کے گیان ہوتا ہے, گیہوں سے گیان ہوتا ہے, یہ تو بودھوں کی مانتا ہے. گیان پریائے میں یہ یوگتا سویم سے ہی ہوتی ہے کہ اس کے گیان کا گے کون بنے, اور گیہوں میں بھی گیان کا گے بننے کی سہ سواب ہے. گیہوں کو جاننا گیان کا ویبھاو نہیں, اور جاننے میں آنا گیہوں کا ویبھاو نہیں, اپتو گیہوں کو جاننا گیان کا سہج سواو ہے, اور جاننے میں آنا گیہوں کا سہج سواو ہے. دونوں میں اس پرکار کا سہج نمت نمت سمبندھ ہے, پر دونوں ہیں پورن سوابھین. کہتے جو ہمیں سدھانت سمجھا رہے ہیں اس میں سے ہم کو تو صرف سوادھینتا نکالنی ہے, हमको जो उनमें निमित्त निमित्त संबंध है उससे कोई इंकार नहीं है, क्योंकि आप वो कहता है कि देखो ये उंगलियां चार हैं, अब सामने वाले ने चार जानी, यदि चार नहीं तीन होती तो सामने वाला चार जानता है, तीन जानता, सीधा संबंध तो हो गया। वो कहता है हम ये देखते हैं कि जैसी वस्तु है ज्ञान बिल्कुल उसके अनुसार ही होता है, तो ज्ञान समझ लो कि उसके अनुसार होने के लिए बना है। वो कहते ज्ञान नहीं बना, ज्ञान अपनी योग्यता से, जानते हैं ना, जैसे तुमने यहां से चार अंगुलियां होती हैं, एक अंगूठा और चार अंगुलियां, अब एक एक किसी की नहीं है, तीन है, तो तीन है तो वो सामने वाला देखेगा तो वो कहेगा कि उंगलियां तो चार होती हैं, इस तीन क्यों दिख रही, तो उसके दिमाग में चार नहीं थी तो अभी चार आई ना सबसे पहले, तो चार आने के लिए चार की होने की कहां जरूरत है। जो बिना सींगों का गधा होता है और कोई सींगों वाला गधा दिखे तो वो कहते नहीं गधे पे तो सींग होते ही नहीं, इस सींगों वाला गधा कहां से आया, तो उस वक्त भी उसने सींगों से रहत गधा ही देखा और जो सींगों वाले गधे पे प्रश्न चिन्ह खड़ा किया, तो कहते वो तो उसके अपने स्वयं की ज्ञान पर्याय की योग्यता है, गेहूं का उसमें रंचमाते भी योगदान नहीं है, ऐसा हमने ज्ञान और गेय में पूर्ण स्वाधीनता हम निकालना चाहते हैं, तो और तो सब चीज खत्म कर दी, ये मैं हूं, ये मेरा है, मैं इसका स्वामी हूं, मैं इसका करता हूं, मैं इसका भोगता हूं, सब संबंध का इंकार कर दिया था, अब ये ज्ञाता गेय संबंध एक रखा था तो उसमें से भी पराधीनता को निकाल रहे हैं। अब यहां थोड़ी दिक्कत इसलिए है कि इसमें से वो पराधीनता तो निकालनी है, वो ज्ञाता गेय संबंध कायम रखना है, इसलिए क्या दिक्कत होती है कि जब पराधीनता निकालने के लिए हम उनकी पृथकता का सिद्धांत को समझाते हैं तो फिर वो उसमें से बिल्कुल ऐसा समझ लेता कि उनके जानने में नहीं आए, अथवा जानने को पराधीनता समझने लगता है, अथवा उसको विकार समझने लगता है, और जब ये समझाते हैं कि नहीं नहीं वो तो जानता है तो फिर वो वैसा मान लेता है। जरा सा बीच के बैलेंस की बात है। अब जो श्यादवाद के लिए अपने शास्त्रों में उदाहरण दिया है कि तलवार की धार का दिया, सहस्राब का धार में कहा है, आसाम भूबत तलवार की धार के समान है, तो तलवार की धार के समान क्या होता होगा, तलवार की धार का उदाहरण क्यों दिया यहां, तो वो कहते ऐसा है कि कोई भी एक वस्तु है, यदि उस वस्तु को दूसरी वस्तु पर, ये वस्तु है ना ऐसी, तो इस पर हमको इसको रखना है तो ये रखी जा सकती है आसानी से, ख्याल में ना, कोई को समझ दिक्कत ही नहीं होती है। अब हम कहेंगे नहीं इस पर इसे रखो तो फिर थोड़ी दिक्कत है, क्योंकि इसकी जो मोटाई कम हो गई और ये ज्यादा वजन आ रहा है, तो ऐसा 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 होता है। अभी इसको कम करते जाओ और कम करते जाते एक एक बस एक रखो इतना था जितने, अब इस पर इसको खड़ा किया जा सकता है। तो वो कहते हैं कि सिद्धांत तो एक ही है कि दोनों तरफ बराबर वजन रखो तो इस पर इसे रखा जा सकता है, एक तरफ ज्यादा होगा एक तरफ कम होगा तो गारंटी से सवार नहीं होगा। पहले तुमने गांव में देखा होगा कि घोड़े पर सामान लादते थे बनिया लोग, व्यापार के लिए जाते थे दूसरे गांव, तो उसके पीठ पर एक खुरजी होती थी, माने एक ऐसी चीज कि जिसमें आधा सामान इस तरफ रखते थे और आधा इस तरफ, बीच में वो जगह खाली रहती थी और घोड़े की पीठ पर उसे डालते थे तो घोड़ा ले जाता था आराम से। लेकिन एक तरफ 2 किलो ज्यादा हो اور ایک طرف 2 کلو کم ہو تو پھر وہ گھوڑے کی پیٹھ پہ سوار نہیں رہ سکتی. اسے گھوڑے کی پیٹھ پہ سوار رہنے کے لیے بالکل برابر وزن دونوں طرف رہنا بہت ضروری ہے. یہی تو بیلنس کا کام ہے. ابھی ایسا بتا رہے تھے ٹی وی پہ کہ جیسے ایک آدمی یہ یہاں ہے نا تو ہم نے اس سے ایک رسی باندھے اور اس پر باندھنے, پھر کوئی آدمی اس رسی پر چلے یہاں سے یہاں تک اور وہ آسانی سے چلا جائے تو ہم کو زیادہ اٹپٹا نہیں لگتا ہے, کیونکہ نٹ لوگ ایسا کر کے دکھاتے رہتے ہیں, ایک بانس لے لیتے ہیں اسے بیلنس بناتے بناتے چلے جاتے ہیں. لیکن یہ اس کی جو ہے نا چوڑا لمبائی, اس کو 1 کلومیٹر کی لمبائی کر دو کہ وہ چھوڑ دکھائی نہیں, اور خوب مضبوط رسی یہ گارنٹی سے ٹوٹے نہیں وہ. اور یہ جو نیچے جو اپنے 20 فٹ اونچائی پہ کیا تھا نا, اس کو 0.5 کلومیٹر کی اونچائی کر دو, اتنا نیچے گڈھا. اب اس پیسے اس پہ آدمی کا جانا آسان ہے, اس میں کٹھنائی کیا ہے؟ کیونکہ جس سدھانت سے وہ اس پیسے اس پہ گیا تھا وہی تو سدھانت ہونا ہے بنے بیلنس کا, کہ وہ اپنے وزن کو دونوں میں بیلنس رکھے تو چلا جائے گا. لیکن یہ لمبائی اور گہرائی اس سے دیکھ کر اس کا مائنڈ گھبراتا ہے, وہ بیلنس بگڑ جاتا ہے. جبکہ یہ رسی اتنی لمبی ہو تو ٹوٹ جائے گی کہ وہ ہلے گی, کہ وہ ایسا کچھ نہیں ہے. بالکل میں نے جو آدمی ایک جا سکتا ہے یہاں سے یہاں, تو اس سے ڈبل بھی جا سکتا ہے, پھر اس سے ڈبل بھی جا سکتا ہے, اور ایسے ہی جتنے 20 فٹ اوپر سے نہیں گرا تو پھر نیچے 20 فٹ ہیں کہ 200 فٹ ہیں, اسے کیا فرق پڑتا ہے؟ اسے تو نہیں گرنا ہے نا. لیکن اس کے ہردے میں جو مرنے کا بھے ہے وہ یہ سمجھتا ہے کہ یہاں سے میں گروں گا تو تھوڑی چوٹ آئے گی, 2-4 دن اسپتال میں رہوں گا اور پھر آرام سے گھر آ جاؤں گا کیا. لیکن وہاں لگتا ہے کہ میں ختم ہو جاؤں گا تو وہ گھبراہٹ زیادہ چھوٹتی ہے. ایسی کلپنا لوگ کی باتیں ادھر ہیں. جب ہمارا گیان کے بنا گیہوں کے بنا گیان ہو گیا تو چاہے تھوڑا ہوا ہو چاہے زیادہ ہوا ہو, جب ایک پدارتھ کا ہو سکتا ہے تو پھر انت کا کیوں نہیں؟ کہ سبھی پدارتھوں کا گیان جہاں جب بھی ہوتا ہے اس میں گیہوں کے سہیوگ کے بنا ہی ہوتا ہے. پیج نمبر بتا بھائی, یہ نیٹ بند ہو گیا ہے. 230 31 ہے. اتر یہ ارے بھائی گیہوں کو پڑھ لیا تھا نا, گیہوں کا جاننے کے لیے گیان کو ان کے سہیوگ کی رنچماتے بھی آوشیکتا نہیں ہے, گیہوں سے گیان ہوتا ہے یہ تو بودھوں کی مانتا ہے, پڑھ لیا اپن نے. اس پرکار یہاں یہی مکھ اپیکشا ہے کہ یدپی گیان گیہوں کے جاننے روپ کاریوں میں پورن سوادھین ہونے سے گیاناکار ہی ہے, ایکاکار ہی ہے, ایک ہی ہے. ان تینوں کا ایک ہی ارتھ ہے, گیاناکار کا ہو چاہے ایکاکار کا ہو اور چاہے ایک ہی کا ہو. تتھاپی انیک گیاکاروں کو جاننے کے کارن اسے انیکاکار بھی ہے, گیاکار بھی ہے اور اسی وجہ سے انیک بھی ہے. ایکانیک کی اپیکشا یہاں پر گنوں اور پریاؤں کی اپیکشا نہیں ہے, درب کی اپیکشا نہیں ہے, بلکہ گیان اور گیہوں کی اپیکشا ہے. کیونکہ سمسیا یہ ہے کہ درب میں گن انت ہیں اور درب ایک ہے, یہ تو بہت پرسدھ بات ہے, سدھ بات, اس میں کسی کو وواد ہی نہیں ہوتا. لیکن گیان اور گیہ سمبندھ جو رہ گیا نا, جس میں جڑان رہ گیا اور جس سے سارا ہمارا پرمے ایکتو کا متھاتو قائم رہتا ہے, اس سدھانت کو سمجھنا بہت ضروری تھا. اس پرکار یہ ایک اور انیک سمبندھی تیسرے اور چوتھے بھنگ کی چرچا ہوئی. پرتھم اور دوتیہ میں تت اور اتت سمبندھی بھنگ میں سوروپ سے تت اور پرروپ سے اتت کی اپیکشا بات اسپشٹ کی تھی. اس میں بھی کیا کیا, سوروپ سے تت اور پرروپ سے اتت, اس میں بھی یہی کہا تھا کہ گیان میں گے جھلکتے ہیں تو وہ گیان گیان کی طرف سے تت ہے اور گیہوں کی طرف سے اتت ہے. وہاں بھی وہ گیان گیہ سمبندھ پہ گھٹت کیا تھا, سامان پردرب نہیں لے لیا تھا. اور یہاں دیکھو پرتھم اور دوتیہ تت اتت سمبندھی بھنگ میں سروپ سے تت اور پرروپ سے اتت کی اپیکشا بات اسپشٹ کی تھی, تتھا ایک اور انیک سمبندھی تیسرے چوتھے بھنگ میں بھی انیک گیہوں کو جاننے کے کارن گیان ماتر بھاو کو انیکاکار گیاکار اور جانن بھاو سوبھاو کو کے کارن ایکاکار گیاناکار کہا گیا ہے. اب آگامی آٹھ بھنگوں میں, یہ چار تو نپٹ گئے, اب آگامی آٹھ بھنگوں میں سودرب پردرب, سوچھیتر پرچھیتر, سوکال پربھار, سوبھاو پربھار سمبندھی وستو استھتی سپشٹ کریں گے. اب آٹھ بولوں کے بارے میں چرچا یہاں شروع کرتے ہیں. یدپی سامان سے یہ جو اپن بات کر رہے ہیں یہ قریب دو پیج تک, جہاں پہ پانچواں اور چھٹواں بول نمبر ہے نا یہاں سدیو پردیپ کا, تب تک یہ آٹھوں کے بارے میں کومن بات چلے گی. کیونکہ یدی یہاں نہیں کریں الگ سے اس بات کو تو پھر وہ آٹھ بار کہنی پڑے گی ہر ایک میں, تو آٹھوں کے سمبندھ میں کومن بات ہے. यद्यपि सामान्य से स्वरूप में स्वचतुष्ट अर्थात स्वद्रव्य स्वक्षेत्र स्वकाल और स्वभाव, और पररूप में परचतुष्ट अर्थात परद्रव्य परक्षेत्र परकाल और परभाव आ जाते हैं, तथापि विशेष स्पष्टीकरण के लिए यहां स्वद्रव्य परद्रव्य स्वक्षेत्र परक्षेत्र स्वकाल परकाल और स्वभाव प्रभाव संबंधी आठ भंगों की पृथक पृथक चर्चा करते हैं. इन भंगों की चर्चा आरंभ करने से पूर्व इसी विषय को समझने में सहकारी भेद विज्ञान संबंधी चर्चा अपेक्षित है. स्वपर भेद विज्ञान की मूल समस्या यह है कि स्व अर्थात जानने देखने के स्वभाव वाला निज भगवान आत्मा है, और परम अर्थात बेपर पदार्थ जो इसके ज्ञान का गेय बनते हैं. ऐसे इन स्वपर पदार्थों के बीच एक ज्ञाता गेय संबंध को छोड़कर किसी भी प्रकार का अन्य कोई संबंध नहीं है. यह बात तो अत्यंत स्पष्ट होने से हो जाने से सहज ही सभी की समझ में आ जाती है, क्योंकि जैन दर्शन के अनुसार प्रत्येक पदार्थ की सत्ता पूर्णता स्वाधीन है. यह तथ्य सभी को सहज रूप से स्वीकृत है. यदि कोई पदार्थ किसी दूसरे पदार्थ रूप हो अथवा एक पदार्थ दूसरे पदार्थ का स्वामी हो अथवा कर्ता भोक्ता हो तो फिर स्वाधीनता का अर्थ ही क्या रह जाता है. दो द्रव्यों के बीच में एक जब एक अत्यंत भाव की वज्र की दीवाल है तो फिर कोई किसी रूप या कोई किसी का कैसे हो सकता है, तथा कोई किसी का कर्ता भोक्ता भी कैसे हो सकता है. जब भी कोई लोक में ऐसा प्रसंग बनता है कि जो एक आदमी दूसरे आदमी से बहुत अपेक्षा अपने मन में पालता था और जब वो समय आता है और उससे वो अपेक्षा की पूर्ति नहीं होती है तो उस वक्त वो ऐसी बातें करते देखा जाता है। हाँ, हमारी सब समझ में आ गई कि कोई किसी का नहीं है, कहता ना सब अपने अपने स्वार्थ के हैं भैया, कोई किसी के भरोसे नहीं देना, कहता ये कहते भैया कि तुम जो आज कह रहे हो ये हम तो रोजी ना कहते हैं शास्त्र में, हर शास्त्र में लिखा है कि कोई किसी का नहीं है, कोई किसी का नहीं, कोई किसी का नहीं, कोई किसी का कुछ नहीं कर सकता है। तो अपने हमने हम खुद ही कह रहे ना इतने दिनों से, तो तुम्हारी समझ में नहीं आई, तुम तो सिर तो हिलाते थे। लेकिन उस दिन ये कहता है कि आज मेरी समझ में आई, और ऐसा एक न एक दिन मौका हरेक के जीवन में कि किसी न किसी के साथ के प्रसंग में बनता है जब वो ऐसी बातें करने लगता है और वो प्रसंग निकल जाए तो फिर बाद में गाड़ी वहीं की वहीं आ जाती है। वो मान लो उतनी क्षण के समय के लिए ही होता है, वो परम सत्य है वो बात, लेकिन उतने समय के लिए ही आती है वो। लेकिन वो राग टूट के द्वेष को लेकर आती है, वो वीतराग भाव से नहीं आती ना। आज तक वीतराग भाव से वो उसको सहयोगी समझा था और ना वीतराग भाव से, इस बार ये बात समझ में आती है। राग भाव से सहयोगी मानता था और क्या नाम देश भाव से उसको भी मानता है, इसलिए वो और ज्यादा बुरा है। बात तो सत्य है, अब देखो इसमें थोड़ा सा करेक्शन कर लो, और वो ये कि जो तेरे को ये समझ में आया है आज कि कोई किसी का साथी नहीं है, साथ नहीं देता है, ये सब झूठी बातें हैं, बस तू ये समझ ले इसकी जगह कि कोई किसी का साथ दे नहीं सकता, देता है नहीं, बस कितना दे सकना, सक बीज में डाल देना, तो ये परम सत्य है और इसको तेरे को लाभ होगा। तो राग टूट के द्वेष नहीं होगा। ये बारह भावना अनुशीलन में मेरी किताब है, एक देखिए उसमें ये बात मैंने लिखी है उनसे एकत्व भावना में, कि वो कहते हैं कि आप अकेला अवतरे मरे अकेला हो या सभी अजीब को साथी सगाना कोए, जहां देह अपनी नहीं तहां ना अपना कोए। तो ये भाई ये बात तू किस अर्थ में कह रहा है, स्त्री पुत्र आदि कोई साथी साथ देते नहीं हैं कि दे नहीं सकते हैं, देते नहीं है तुम्हें तो द्वेष आता है, और दे नहीं सकते नहीं वस्तु का स्वरूप ख्याल में आता है। लेकिन आज तक वो बारह भावना का चिंतन भी किया तो देते नहीं है के अर्थ में किया, इसलिए वो असली बारह भावना हुई नहीं, वस्तु के स्वरूप में ये बात पड़ी है। तो मैं उसको उदाहरण में कहता हूं तेरी जो शिकायत है कि अच्छा मैं तेरे से पूछता हूं काय में साथ नहीं दिया, क्या तू तेरी क्या अपेक्षा थी कि जिसने तुम्हारे साथ नहीं दिया और तू चाहता था कि ये मेरा साथ देता। बोले तो मरने जीने में और क्या, बाकी तो सब अपनी अपनी दो रोटियां कमाते हैं, खाते हैं, बनाते हैं, किसी को क्या लेना देना, रोजीना की कोई तुम हमारे लिए रोजीना रोटी बना के खिलाओ कि हम खिलाएं, इसकी अपेक्षा किसी को नहीं। लेकिन जब संकट का काल आए तो दो चार दिन तो कम से कम ये सब व्यवस्था होनी चाहिए ना, तो तेरी स्थिति भी निरंतर की तो नहीं है, मांग तेरी मांग भी बस वो संकट काल की है, और आज तेरे को संकट काल तू समझता है और तेरे कोई आदमी साथ नहीं दे रहा है, बात तो वही थी ना, पहले भी दे रहा था ना वो अभी भी दे रहा है, वस्तु स्थिति में तो कोई परिवर्तन हुआ नहीं है, कल तक भी तू अभी रोटी बना के खा रहा था वो अभी बना के खा रहा था, आज तेरे पास व्यवस्था बिगड़ गई है, अब तेरे पास नहीं है, तू समझता कि आज वो निमंत्रण करके मुझे खिला देता और बस वो उन्हें नहीं खिलाई, तो उसकी परिणति में तो कोई अंतर नहीं आया, कल तक नहीं खिलाता था आज भी खिलाई, उसमें क्या फर्क पड़ा बता, फलक तो तेरी परिस्थिति में बना है ना, तो मैं कहता हूं तुम कहां बे, तुम फटाफट आप अकेला अब तेरे मेरे अकेला हो, माने तू क्या चाहता है कि जिन जिन से तू अपना आसाती समझता है कि वे सब तेरे मरने जीने में साथ देवे, क्या चाहता है तू? हां साहब, अभी मरने जीने का अर्थ लोग मानो क्या करता है कि हमारे यहां कोई मर जाए तो वो आवे छठरी उठा करके वहां जाके जलाने तक के में सहयोग मांगने के लिए, बस तो और कुछ नहीं। और जब हमारे यहां कोई शादी वगैरह हो गए तो आ जाए, और कदाचित शादी वगैरह में नहीं आए तो चले, लेकिन बुरे दिन में तो आना चाहिए ना। तो इतने से इसकी अपेक्षा है, और ये नहीं हुई तो वो चिल्लाने लगता है। लेकिन साथ देने का इसका अर्थ तो नहीं है, जन्म मरण में साथ देने का अर्थ तो ये है कि तेरे जन्म के साथ उसका जन्म हो। यदि वो तेरे जन्म के साथ उसका जन्म हो तो वो तेरा मामा कैसे होता, तू भांजा कैसे होता, फिर तू तो उसका सग्गा जुड़वा भाई होता ना। यदि पति पत्नी साथ नहीं दे रहे हैं तो पत्नी तो यदि जन्म में साथ देती तो वह बहन होती, तो बात वो फिर यहां आज होती नहीं तेरे पास। क्या क्या कह रहा तू, तुझे होश है? तो क्या चाहता तू, मरने में सब साथी देवे? अरे कोई बाहर के नहीं देवे तो नहीं देवे, एक कुटुंब परिवार वाले तो देवे, माने एक ही दिन सब मर जा, माने जन्म में साथी देवे और मृत्यु में साथ देवे, इसका अर्थ क्या? क्या मेरे जन्म के साथ ही पैदा हो और मेरी मृत्यु के साथ ही मर जाए? तो तू यहां मनुष्य गति में पैदा क्यों होगा? ऐसी जगह पैदा होता क्यों कि जहां अनेक आदमी एक साथ पैदा होते हैं, कुत्ता बिल्ली के पेट में जाता, सूकर सूकरी के पेट में जाता, तो पांच सात तो कम से कम एक साथ जन्मते, और एक साथ कोई चीज गिरती तो एकदम पांच सात एक साथ मर जाते। मनुष्य में तो भैया ऐसा ही होता है, अलग ही अलग होता है कि नहीं, तो पांच सात की बात थोड़ी है, तो कितने चाहिए थे, लाखों तेरे के साथ देते हैं जन्म में और मरण में, तो किसी सर्पणी के पेट में क्यों नहीं गया? सर्पणी का ऐसा नेचर है कि जब वो बच्चे पैदा करती है तो एक साथ लाखों पैदा करती है, और उसको इतनी जोर की भूख लगती है कि उनको एक कुंडली मार के पैदा करती है कि एक कोई भाग ना जाए, और वो सबको खा जाती है खुद ही। देखो, जिस की मां को इतना क्रूर स्वभाव दिया उसके लाखों बच्चे एक साथ पैदा होते, कोई एकाध तो बचा रहेगा, वे मिट्टी में घुस जाते हैं, उतने बच जाते हैं, उससे इतने सांप इस दुनिया में हैं, यदि वो सब बच जाते तो सांप ही सांप होते और कोई नहीं होता जगत में है? और जिसके एक होते हैं जिंदगी में, उसको ऐसी मां का स्वभाव देते हैं कि 70 वर्ष का हो जाए तब तक उसकी 90 वर्ष की मां उसकी फिक्र करती है। मैंने वस्तु का स्थिति देखो आप कि साहब लाख से क्या होता है, लाख से तो एक एमएलए का चुनाव नहीं जीतते हैं, वो ज्यादा साथी चाहिए। तो भाई घबरा मत, जगत में एक ऐसी जगह है कि जहां अनंत जीव एक साथ पैदा होते हैं वो एक साथ मरते हैं, और उन सब का मिलके एक शरीर होता है। सच्चे साथी तो फिर बे ही है, तेरे साथ की भावना है तो एक दिन तू वहां पहुंच जाएगा। इसलिए मैंने उसमें लिखा कि संयोग की भावना, साथ की भावना, ये निगोद की भावना है, ये संसार की भावना है, संसार में रहने की, और अकेलेपन की भावना ये मुक्ति की भावना है, क्योंकि सिद्ध सभा में सब अलग अलग है, चाहे भले ही एक सिद्ध के भीतर दूसरे सिद्ध का आकार हो, कितना ही घने बस्ती बसी हो, लेकिन बिल्कुल अलग अलग है, उनमें कभी संत मात्र भी मिलावट नहीं होती है। تو تجھے الگ الگ رہنے کی بات پسند ہے کہ سب کو ایک ساتھ مل کر رہنے کی پسند ہے؟ کہ نہیں صاحب ہمارے گھر میں تو بہت ہے، 8 کمرے ہیں لیکن ہم 8 آدمی ایک کمرے میں پڑے رہیں گے، اس طرح 7 کمرے خالی پڑے رہیں، ہمیں مفت کی جھاڑو روزانہ لگانی پڑے، لیکن ہم تو بس ایسے ہی ہیں، ہم کہا ہمارا تو ایسا ہی ہے، تم ایسا نہیں ہے کہ سب الگ الگ کمروں میں پڑے. وہ اپنے کو مہان ایسا سمجھتا ہے کہ ہم بہت مہان ہیں، وہ جی سب بہت نالائق ہیں، بہت نندنی ہیں. لیکن اس کے ساتھ کی بھاونا کا کیا ارتھ ہے؟ اب یہ بار 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 سہیوگ پر کے سہیوگ پر کے سہیوگ، تو یہ تو نگوت بھی بھاونا ہے، یہ اکیلا پن تیرے کو کیوں نہیں سہاتا؟ یہ سدھانت سمجھ کر کہ کوئی کسی کا ساتھ نہیں دیتا ہے، نہ دینا چاہیے، پھر بھی سب کے کام ہوتے ہیں، کسی کا کام نہیں رکتا ہے، یہ بات سن کے آنند آنا چاہیے نا، کیوں نہیں؟ یہ اپنے 150 لڑکے ہیں اور یہ پریکشا دینے بیٹھے تو ایک دوسرے کا سہیوگ کریں، یہ اچھا ہے کہ کوئی کسی کا سہیوگ نہیں کرے؟ یہ اچھا ہے بولا کیا. میں آپ کو ایسی بات مجھے یاد آ رہی ہے کہ آپ کو سن کے آشچری ہوگا، میں نے اپنی زندگی میں ایک اکثر کی نقل نہیں کی، اتنی پریکشائیں دیں فرسٹ سے لے کے ٹاپ تک، لیکن نہیں کسی کی طرف دیکھا نہیں، نہ کسی سے پوچھا، نہ کسی کو بتایا. میں ساہت رتن کی پریکشا دے رہا تھا تو گنا میں ایک جو کیندر تھا دادا، تو میں گیا تھا، میں اشوک نگر سے گیا تھا، تو کیندر میں بیٹھا تھا، تو اس دن پراچین بھاشا اور ایک پرانتی بھاشا ایسا پیپر تھا، دونوں مل کے ایک ہوتا تھا، 50 نمبر کی گجراتی اور 50 نمبر کی سنسکرت، ایسے میں نے لیے تھے، ایک پیپر میں دونوں آتے تھے اور وہ دونوں کرنا پڑتے تھے. تو میرا سنسکرت تو میری ماسٹری تھی ہی، اور اس لیے مجھے کوئی بہت کٹھن لگتا ہی نہیں تھا، اور گجراتی بھی گرودیو کے سماگم کی وجہ سے بہت کچھ آنے لگ گئی تھی، وہ کورس میں تو کتابیں الگ تھیں، جیون نو آنند کاکا کالیر کر کے ایسی کتابیں تھیں، تو وہ میں نے پڑھی تھیں. تو ہم جب ویسے بیٹھے تھے پریکشا دے رہے تھے، تو میں تو اپنے بس ویسی عادت جیسی تھی نا زندگی کی، ویسے لکھ رہا تھا. اب سب لوگوں کو وہ پرانتی بھاشا میں ایک دن تو پڑھتے نہیں ہیں، وہ اب کوئی نہ کوئی دن یہ بھر دیتے ہیں، اور ایسا پہلے سے ہی کہتے ہیں، ارے صاحب وہ تو اس میں ایسے ہی پاس ہو جاتے ہیں، ایسے ہی پاس ہو جاتے ہیں، 50 نمبر سنسکرت کے ہیں نا، وہ اس میں سے ہی آ جائیں گے 33، تو گجراتی میں سے ایک بھی نہیں آئے گا تو چلے گا، ایسا چلتا رہتا ہے ایسا. اور ایسے پریکشا بھی بہت بیٹھتے تھے، تو وہ سب ایسے بیٹھے تھے جن کو کچھ آتا نہیں تھا، اور میں اتنا کر رہا تھا، تو میرے پاس نریکشک آیا، وہ بھی بہت دیر سے دیکھ رہا تھا، سب لوگ دیکھ رہے تھے، وہ اسے بولا کہ گرو جی، میں ایسے ہی تھا نا دھوتی کرتا والا آدمی، اور بے سب سوٹ پینٹ والے تھے، بولے گرو جی کہ مجھے کیا ہے، اکیلے آپ ہی پاس ہو گئے، ایسا بولا، ارے صاحب ان کی ہیلپ کرو تھوڑی، وہ نریکشک جس کی یہ ڈیوٹی تھی کیا کہ وہ کوئی نکل نہ کرے، تو میں نے پہلی دفعہ دیکھ کے میں نے کلپنا نہیں کی تھی کہ ایسا بھی کوئی ہو سکتا ہے، کبھی ایسا پرسنگ بھی ہو سکتا ہے، کہیں ایسا بھی ہوتا ہوگا. لوگ کہتے تھے، سنتے تھے کہ ایسا ہوتی ہے، بہت نقل ہوتی ہے، وہاں ہوتی ہے نہیں، یہاں کیندر مت رکھو، ادھر کیندر رکھو، وہاں بہت اچھی نقل ہوتی ہے، اپنا اس کیندر میں پریچہ پاس کر لیں گے، ایسی بات میں کہتا تھا، ہوتے ہیں. بہت چکر رہ گیا، اب بھی تو اتنے لوگ تھے اور وہ نریشک بھی ساتھ میں، تو میں اکیلا، زیادہ ان سے ناراض کروں تو میری کاپی کو ابال لکھ دے رہے الٹا سیدھا، کچھ بھی کاٹ دے رہے، کچھ بھی کر دے رہے، کیا کرے. تو میں نے ان سے کہا کہ دیکھو بھائی صاحب، میں ابھی آدھا گھنٹے میں میرا کام نبڑ جاتا ہے، 3 گھنٹہ نہیں لگیں گے، 1.5 گھنٹے میں پیپر آپ کو دے دوں گا، تو پھر آپ میں آپ کو دے جاؤں گا کاپی، تو آپ آرام سے جو کچھ کرنا ہے کرا دیں، ان کو کرا دیتے ہیں نا، بس میری اتنا ہاتھ جوڑ کے پرارتھنا ہے کہ مجھے کر لینے دو. مجھے کر لیتے تھے تب مجھے سچ میں پہلی دفعہ یہ پتہ لگا کہ دنیا کتنے آگے پہنچ گئی ہے. اس کے پہلے میں نے سوچا بھی نہیں تھا کہ ایسا بھی ہو سکتا ہے. مطلب کیا اچھا ہے ایک دوسرے کا سہیوگ کرنا کہ نہیں کرنا. سچ مچ بولو گے ایک دوسرے کو سہیوگ ہی مانتے ہیں. اسے میں کہتا ہوں یہ سب سے بڑا سہیوگ ہے. پھر آدمی کوئی پڑے گا کیوں یعنی وہ سب ایسے ہی ایسے پاس ہونے لگ جائیں گے. یعنی صاحب بہت چلتا آپ کو پتہ نہیں. ارے میں مورخ ہو ہمیں پتہ نہیں کہ تمہیں پتہ نہیں یہ دیش کہاں سے کہاں پہنچ گیا ہے. ایسے پڑھنے والوں سے نہیں پہنچا ہے. دن نکل کر کے پاس کوئی ہو جاتا لیکن انہوں نے امریکہ میں جا کے ٹاپ کیا. وہاں کام میں ٹاپ کیا. اتنے ڈاکٹر اتنا بڑھیا بڑھیا آپریشن کرتے ہیں اتنا بڑھیا بڑھیا یہ سارے کام. تو یہ کوئی نقل کرنے والے لوگ ہیں جو اتنے ٹاپ پر پہنچ گئے ہیں. ان وگیانکوں نے اتنی بڑی بڑی کھوجیں کی ہیں تو وہ نقلچی لوگوں نے کی ہیں. سوچو آپ ایک دفعہ ہم جیسے لوگوں نے کی ہے. جتنے ٹاپر سے جس کھیتر میں ہیں وہ سب سے ادھک ایماندار لوگ ہیں. یہ ویگیانکوں کو آپ دیکھو کبھی سوچ نہیں سکتے کہاں لینا. اپنے کام میں مست رہتے تھے چوبیس گھنٹہ انہیں دوسری طرف دیکھنے کی فرصت نہیں ہے. نہ روٹی کھانے کی پتا ہے نہ اس کا پتا. تب جا کر اتنے اتنے بڑے بہسکار کرتے ہیں. ان کے لیے جو راجنیتک لوگ کتوں جیسے لڑتے ہیں نا اس سے ان کو کیسا لگتا ہے. عبد الکلام تھے نا جو اپنے راشٹرپتی بنے تھے. اس کے پہلے اٹل بہاری واجپئی نے انہیں منسٹر بنانے کا کیبنیٹ منسٹر بنانے کا آگرہ کیا تھا. انہیں کہتے نہیں مجھے کیا کرنا میرا کیا کام میں کیا کروں گا یار مجھے نہیں کرنا. ٹھکرا دیا تھا انہوں نے. میں نے انہوں کچھ لینا دینا نہیں ہے. ابھی وہ ایک ویگیانک کو ہے نا ابھی تازی تازہ اس کو وہ دیا گیا پرسکار کون بھارت رتن تیندولکر کے ساتھ میں. ابھی یہاں گل گلیاں ہو رہی سارا دیش تیندولکر 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 کے گھر والے تیندولکر. اب سب پترکار آ رہے بھائی صاحب آپ کو کیسا لگ رہا ہے. ارے میرے کو کیا بتاؤں بہت اچھا لگ رہا بہت اچھا لگ رہا. کیا ایسا کیا ہے جی اور اس کو دیا کیا بھارت رتن. تو اس نے کہا کہ کیا ایک کھلونا پکڑاتے ہو میرے کو. ارے جس ویگیانک جو شوج میں ہم اتنا دن رات کام کر رہے ہیں اس کے لیے پریاپت بجٹ چاہیے کہ ہم دس گنا کام کر کے بتا سکتے ہیں. تو وہ تو تم دیتے نہیں ہو. ایک کھلونا ہمیں پکڑاتے ہو. نہیں نہیں چاہیے مجھے ابھی تیندولکر کا تو ابھی سب نئی نیا ہے نا. اس نے ایسا بول دیا اور ایسا اخباروں میں آ گیا کہ اس نے ایسا ایسے اب شبد بولے کہ میں بھول بھی گیا ہوں اور بھول گیا تو اچھا ہی رہا. ایڈیٹ کہا دیکھو جی ایڈیٹ کہا کہ ایڈیٹ لوگ بیٹھے ہیں جی. میرے کہنے کا عرض یہ ہے کہ یہ بے ایمانوں کے بل پر دیش نہیں چل رہا ہے. ان بے ایمانوں نے تو جتنا ڈبا سکتے تھے اتنا ڈبایا ہے. کل ہی میں کہہ رہا تھا دادا آپ سے بات چل رہی تھی نا کہ یہ کہتے کہ دیش ترقی نہیں کر رہا ترقی نہیں کر رہا. ہم نے دیکھا ہے جب بھارت آزاد ہوا تھا تو ہم دس گیارہ برس کے تھے. ہم نے وہ دیکھی ہے پرادھین غلام بھارت کی تصویر ہم نے اپنی آنکھوں سے دیکھی ہے. تم کلپنا نہیں کر سکتے ہو. اور آج ہم کہاں سے کہاں پہنچ گئے ہیں اس ساٹھ ستر برس میں. جتنی ترقی اس دیش نے کی ہے اس میں کسی کا بھی راج رہا ہو لیکن انہی کے راج میں تو ہوئی ہے. چاہے ان نے نہیں کی. دیش کو موقع ملے ترقی کرنے کا تو اس کو من شانتی ویوستھا قائم رہے تو آٹومیٹک ترقی کرتا ہے. کسی کی ضرورت نہیں ہے. ترقی کرنے والے لوگ جدے ہیں. کیا کہہ رہے ہیں اتنا اناج اس وقت کتنے لوگ تھے. 25 کروڑ بھی نہیں تھے. 28 کروڑ ایسے کچھ تھے ہندوستان میں. کھانے کو دانا نہیں ملتا تھا. اناج کے لیے لین لین لگانی پڑتی تھی. وہ امریکہ کا گیہوں آتا تھا سڑا سڑایا PL 480, اس پہ لمبی لین میں کھڑے ہو کر کے. اب ہم نے مہینہ بھر میں 5 کلو گیہوں ملے گا تو 5 گھنٹے خراب کریں اس گیہوں کے لینے میں. اور آج وہ سارا گیہوں یہاں سڑ رہا ہے, وہاں سڑ رہا, روزانہ سماچار آتے کہ نہیں آتے. کس نے پیدا کیا؟ نیتاؤں نے کیے پیدا, کس نے کیا؟ اسی بھارت کی جی نے ایک انچ زمین بڑھ گئی ہے کیا؟ تو ایسے ویگیانکوں نے, کسانوں نے, شرم کرنے والوں نے, وہ تو کر رہے ہیں تیزی سے بڑھے. اب بڑھے گا دیکھ, کتنا ہی لوٹے ہیں تو بھی 5 سال میں آگے بڑھ جائے گا, دیکھ لینا. وہ کوئی بیٹھا ہو, میں کسی ایک کا نام نہیں لیتا ہوں کہ یہ بیٹھے گا تو ترقی کرے گا, وہ نہیں کرے گا. کہ کوئی نہیں ترقی کرے گا, لڑنے ہی لڑنے سے فرصت نہیں ہے. اب ایک بیوقوف نے 15 دن اس بات میں نکال دیے کہ میں دوبارہ جنتا سے پوچھوں گا کہ میں بنوں گا نہیں بنوں. بیوقوف, کہ تم 15 دن میں کچھ کر کے بتاتا نا, تجھ کو بننے کا موقع ملا تھا تو تم کر کے بتانا کچھ. ہم اس کے پیچھے نہیں ہیں, ہمیں لوگ نہیں ہیں, تو کیا کوئی لڑا سر سنا. یہ میرے کہنے کا ارتھ یہ ہے کہ یہ تو آٹومیٹک ہوتا ہے کام. ہمارے جو بڑے بڑے کبھی ہوئے نا, یہ ٹوڑے ملدی جیسے, ان سب کی پرانی کتابوں میں دیکھنا, بڑے مندر میں جا کے دیکھنا, نکال نکال کے ہست لکھت گرنتھ, تو ان کے انت میں ایک بات ہر ایک میں لکھا ملے گا کہ فلاں راجا کے راج میں شانتی قائم رہی تو میں ایک گرنتھ لکھ سکا, اس لیے میں اس کا آنند اپکار مانتا ہوں. مسلمان راجاؤں کے نام ہیں کہ اس راجا کے راج میں, یعنی شانتی ویوستھا کی کتنی قیمت ہے. تم اور کچھ نہیں کرے گورنمنٹ, صرف شانتی ویوستھا قائم رکھے, لوٹ پاٹ نہیں ہو, یعنی کام کرنے والوں کو کام کرنے دیں. دیکھو بھائی کتنی ترقی ہوتی ہے. ارے ودیارتھیوں کو پڑھانے کی ضرورت نہیں ہے, پڑھنے دیں انہیں شانتی سے. یہ صبح سے شام تک دیکھو نکلیں گے, ٹاپرس نکلیں گے. لیکن شانتی سے رہیں تو, پڑھیں تو, لڑیں نہیں, جھگڑیں نہیں. یہ ہم نے ان کو ایک ایسا موقع دیں کہ یہ اپنا کام کر سکیں. ہوتا ہے کام, کام کن لوگوں نے کیا, کیسے ہوتا ہے, بس چونکہ سوروپ میں پڑا ہوا ہے, آٹومیٹک ہے سب. ابھی اس کو سویکار نہیں ہے, بس میں نے کیا, میں نے کیا. اس کو تو یہ بتا دو کہ ہاں آپ نے یہ کیا, آپ نے یہ کیا, آپ نے یہ کیا, آپ نے یہ کیا, بس ختم. جی چاہیے کہاں ہو گیا آپ نے, بولو بھائی لین کون سی تھی, 32-33. سب سے نیچے ہی پنکتی پڑھتے ہیں. اس پرکار سوا اور پر سے میں سہج سدھ بھنتا ہونے پر بھی اس بھگوان آتما اور اس سے بھن پر پدارتھوں کے بیچ جو انوار گیاتا کے سمبند ہے وہ تو ہے ہی, یدپی اس گیاتا کے سمبند میں کوئی پرادھینتا نہیں ہے, کیونکہ دونوں کے بیچ کی بجر کی دیوار قائم رہتے ہوئے بھی گائک آتما انہیں جان لیتا ہے اور وہ گئے پدارتھ اس کے جان میں سہجی آ جاتے ہیں. انہیں جاننے کے لیے آتما کو ان کے پاس نہیں جانا پڑتا اور نہ انہیں آتما کے نزدیک آنا پڑتا ہے. ایسا وستو کا سوبھاؤ ہے. دیکھو یعنی اتنی سرل ویوستھا, یہ اس کو سویکار نہیں ہے. نہیں ایسا کیسے ہو سکتا, ایسا کیسے ہو سکتا, ایسا کیسے ہو سکتا ہے. جان اپنے میں رہ کے شانتی سے جانتا رہتا ہے, گے اس کے جان میں جھلکتے رہتے ہیں. نہ ان گیہوں کو آج تک کوئی یہ شکایت ہوئی کہ میری یہ سب باتیں جان جان گیا, اس نے سارے نے مجھے بدنام کر دیا. کبھی کوئی شکایت نہیں ہوئی, انہیں پتا تو نہیں چلتا, پر میں بدنام تو نہیں ہوتا کم سے کم. ایسی کوئی شکایت نہیں کسی کو, اور نہ جان کو ایسی کوئی شکایت ہے. کبھی میرے میں تو اسی ان کی جان نہیں جاننے میں لگ گیا, اور میں نے یہ بھگوان میرا منسو اس میں نکل گیا. یہاں کے بڑے بڑے پنڈتوں نے ایسا کہا, تب مرتے مرتے وقت ارے میں تو دوسروں کے اپکار میں لگا رہا زندگی بھر, میں اپنا تو کچھ کر ہی نہیں پایا. اور ہم بہت گورب کے ساتھ خواب انہوں نے انت سمے میں یہ بات کہی. ارے یہ بات کہی, یہ تو اپنی اسفلتا کی گھوشنا ہے. کہ تو نے پرگمے لگا رہا زندگی میں. ارے پرگمے تو نے کچھ نہیں کیا, کوئی کر ہی نہیں سکتا, تو نے کچھ کیا ہی نہیں, لیکن اسے تو یہ سننا ہے کہ ہاں بہت کیا بہت کیا بہت کیا. نہیں کیا یہ سننا ہی نہیں ہے, دقت تو یہ ہے نا. یدپی دونوں کا یہ سہج سوبھاؤ ہی ہے, اس میں کسی پرکار کی پرادھینتا نہیں ہے, تتھاپی کچھ اجانیوں کو ایسا لگتا ہے کہ گیان میں گیوں کے آ جانے سے وہ گے گیان روپ ہی ہو گئے, تتھا کچھ اجانیوں کو ایسا لگتا ہے کہ گیوں کو جاننے کے کارن گیان گے روپ ہی ہو گیا. اس پرکار ایک سوا کا اپلا پک ہو جاتا ہے, سوا کا ناش کرنے والا, اور دوسرا پر کا اپلا پک ہو جاتا ہے. سیاد بادی اس پرم ستیہ کو بھلی بھانتی جانتے ہیں, اتہ دونوں اپیکشاؤں کو بھلی بھانتی جان کر مان کر پرم ستیہ کو پراپت کر لیتے ہیں. وہ کون سا پرم ستیہ ہے جسے جان لینے سے سیاد بادی پرم ستیہ کو پراپت کر لیتے ہیں؟ تعلین ہے, پڑھ لیتے ہیں. یہی کہ پر کو جاننے مات سے نہ تو گیان پر روپ ہوتا ہے اور نہ گیان میں جاننے میں آنے سے گے گیان روپ ہوتے ہیں. دونوں کی ستا پورنتا بھن بھن ہی رہتی ہے اور اس میں پرسپر ایکتو ممتو کرتتو بھوکتتو بھی استھاپت نہیں ہوتا. اب یہ اپنے چار چار بول ہو گئے, اب پانچواں چھٹواں کل چلے گا.